तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो जेठ 11 गते 2024। विषय आत्मा स्वर्णपाठ प्रेरित। हिजो राति परमेश्वरबाट स्वर्गदूत म कहाँ आए। उहाँ उही परमेश्वर हुनुहुन्छ जसको म फुर र जसलाई म सेवा गर्छु। उत्तरदायी पढाए भजन संग्रह यसैया। तिमी सर्वोच्च परमेश्वर कहाँ लुक्न जान सक्छौ। अवश्य नै तिमी सर्वशक्तिमान परमेश्वर कहाँ सुरक्षाको लागि जान सक्छौ। म परम प्रभुलाई भन्दछु, तपाईँ मेरो सुरक्षाको ठाउँ हुनुहुन्छ, मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्वर। म तपाईँमाथि भरोसा गर्दछु किनभने तिमी परम प्रभुमा भरोसा गर्दछौ। तिमीले सर्वोच्च परमेश्वरलाई आफ्नो सुरक्षाको ठाउँ बनायो। तिमीलाई केही नराम्रो हुने छैन। त्यहाँ तिम्रो घरमा कुनै प्रकारको रोग हुने छैन। परमेश्वरले तिमीहरूको लागि स्वर्गदूतहरूलाई आज्ञा दिनुहुनेछ, अनि तिनीहरूले तिमीहरूलाई जहाँ जाँदा पनि रक्षा गर्नेछन्। मैले परम प्रभुका दयापूर्ण कर्महरू सोचिरहेको छु। म परम प्रभुको स्तुति गर्न सोचिरहेको छु। परम प्रभुले इसरायलका मानिसहरूलाई धेरै राम्रो चिजहरू दिनुभयो। परम प्रभु हाम्रो निम्ति साह्रै दयालु हुनुहुन्छ। परम प्रभुले हामीलाई दया देखाउनुभयो। परम प्रभुले भन्नुभयो, तिनीहरू नै मेरा मानिसहरू हुन्, तिनीहरू मेरा खास मानिसहरू हुन्। यसकारण परम प्रभुले ती मानिसहरूलाई बचाउनुभयो। मानिसहरूसँग धेरै कष्टहरू थिए, तर परम प्रभु उनीहरूका विरुद्ध थिएनन्। परम प्रभुले मानिसहरूलाई प्रेम गर्नुभयो, अनि उनीहरू प्रति दुखी हुनुभयो। यसकारण परम प्रभुले उनीहरूलाई बचाउनुभयो। उहाँले तिनीहरूलाई बचाउनु आफ्ना खास स्वर्गदूतलाई पठाउनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो र बोक्नुभयो, अनि तिनीहरूलाई सदा सर्वदा हेरचाह गर्नुभयो। पाँच सेरमन बाइबलबाट भजन संग्रह। परम प्रभु पवित्र सिनै पर्वतमा आउनुभयो। उहाँको पछि लाखौं लाख रथहरू छन्। भजन संग्रह। हर समय म परम प्रभुलाई धन्यको भन्छु। उहाँको स्तुति निरन्तर मेरो ओठमा हुनेछ। नम्र मानिसहरू, सुन र खुसी बन्न। मेरो प्राणले परम प्रभुको विषयमा घमण्ड गर्दछ। परम प्रभुको अश्वदूतले जुन मानिसहरूले परम प्रभुको अनुसरण गरे, उनीहरूको चारैतिर छाउनी बनाउँछ, अनि तिनीहरूलाई बचाउँछन्। स्वर्गदूतहरूले तिनीहरूको रक्षा गरे। प्रेरितहरूले मानिसहरूमा अनेक चमत्कारहरू अनि आश्चर्यमय कार्यहरू गरे। प्रेरितहरू एकैसाथ सुलेमानको दलानमा थिए। तिनीहरू सबैको एउटै उद्देश्य थियो, अनि धेरै मानिसहरू, दुवै पुरुषहरू र नारीहरूले प्रभुमा विश्वास गरे, अनि विश्वासीहरूको टोलीमा सामेल भए। यसकारण तिनीहरूले बिमारी मानिसहरूलाई गल्लीहरूमा ल्याए। पत्रु सुइरहेका छन् भन्ने मानिसहरूले सुनेका थिए। यसैले तिनीहरूले बिमारीहरूलाई ओछ्यान अनि चट्टाइहरूमा राखे, किनभने तिनीहरूले सोचे, यदि पत्रुसको छायासम्म पनि बिमारीहरूमा पर्यो भने ती बिमारीहरूलाई निको हुन यथेष्ट हुनेछ। मानिसहरू यरुसलेमका वरिपरिका सहरहरूबाट आएका थिए। तिनीहरूले बिमारीहरू र साथै तिनीहरूलाई पनि ल्याए जसलाई दुष्ट आत्माले सताएको थियो। तिनीहरू सबै निको भए। प्रधान पूजाहारी र उनका साथीहरू त्यस टोलीलाई सदुकीहरू भनिन्थ्यो ईर्ष्याले भरिए। तिनीहरूले प्रेरितहरूलाई पक्रे अनि जेलमा थुन्ने। तर राति प्रभुको दूतले जेलको दैलोहरू खोलिदिए अनि तिनीहरूलाई बाहिर ल्याए अनि भनिए, जौ र मन्दिर प्राङ्गणमा उभिनु अनि मानिसहरूलाई यो नयाँ जीवनको विषयमा प्रत्येक कुरा वर्णन गर्नु। जब प्रेरितहरूले यो सुने, तिनीहरू मन्दिर प्राङ्गणमा बिहानै गए अनि सिकाउन सुरु गरे। प्रमुख पूजाहारी र उनका साथीहरू आइपुगे। तिनीहरूले यहुदी मानिसका समस्त अगुवाहरू सहित सभाघरमा सभा डाके। तिनीहरूले प्रेरितहरूलाई कैदखानाबाट ल्याउन भनी केही मानिसहरू पठाए। जब तिनीहरू जेल गए, तिनीहरूले प्रेरितहरूलाई पाउन सकेन। तब तिनीहरू फर्केर आए अनि यस विषयमा यहुदी अगुवाहरूलाई बताए। तिनीहरूले भने, जेल बन्द र सुरक्षित रूपले तालचा मारेको थियो। प्रहरीहरू दैलोमा उभिरहेका थिए। तर जब हामीले दैलो खोल्यौ, जेल खाली थियो। तब अर्को मानिस आयो र तिनीहरूलाई भन्यो, ध्यान दिनुहोस्, जसलाई तपाईँहरूले जेलमा हाल्नु भएको थियो तिनीहरू मन्दिरको प्राङ्गणमा उभिरहेका छन्। तिनीहरूले मानिसहरूलाई शिक्षा दिइरहेका छन्। त्यसपछि कप्तान र उनका मानिसहरू बाहिर निस्के अनि प्रेरितहरूलाई पक्रे अनि तिनीहरूलाई ल्याए। तर सिपाहीहरूले तिनीहरूलाई केही बजस्ती गरेनन्, किनभने तिनीहरू जनतासँग प्रहरी थिए। सिपाहीहरू डराए किनभने मानिसहरू क्रोधित हुनेछन् अनि तिनीहरूलाई ढुङ्गा हाल्नेछन्। सिपाहीहरूले प्रेरितहरूलाई यहुदी सभामा ल्याए अनि यहुदी अगुवाहरू समक्ष उभ्याए। प्रधान पूजाहारीले सोध खोज गरे। उनले भने, यस मानिसको विषयमा मानिसहरूलाई कहिले पनि केही नसिकाउनु भनी हामीले तिमीहरूलाई कडा आदेश दिएका थियौ। तर हेर, तिमीहरूले के गरेका छौ? तिमीहरूले यरुसलेम नै तिमीहरूको शिक्षाले गरिदियौ। तिमीहरूले यस मानिसको मृत्युको जिम्मेवार हामीलाई ठहर्याउन कोसिस गरिरहेछौ। पत्रुस र अन्य प्रेरितहरूले जवाब दिए, हामीले मानिसहरूलाई भन्दा परमेश्वरलाई मान्नुपर्छ। यहुदी नेताहरू यी कुरा सुनेपछि रिसले चुर भए। तिनीहरूले प्रेरितहरूलाई मार्न चाहन्थे। फरिसीहरू मध्ये एकजना त्यस सभामा जुलुक्क उठे। उसको नाउँ गमलिएल थियो। उनी शास्त्री थिए र सबै जनताले उनलाई इज्जत गर्थे। तिनले मानिसहरूलाई केही क्षणको लागि प्रेरितहरूलाई सभागृहबाट बाहिर लैजान भने। त्यसपछि उनले तिनीहरूलाई भने, ती मानिसहरूबाट टाढ रह, तिनीहरूलाई एक्लै छाडिदे। यदि तिनीहरूको योजना मानिसहरूबाट अथवा जे तिनीहरूले गरिरहेका छन् त्यो मानिसहरूबाट हो भने यो असफल हुनेछ। तर यदि यो परमेश्वरबाट भएको हो भने तब तिमीहरूले तिनीहरूलाई रोक्नु सक्ने छैन। तिमीहरूको लडाईँ परमेश्वर स्वयंको विरुद्धको लडाईँ भएर समाप्त होला। गम्लिएलले भनेको कुरामा यहुदी अगुवाहरू सहमत भए। तिनीहरूले मानिसहरूलाई शिक्षा दिन छाडेनन् अनि येशु नै ख्रिस्त हुनुहुन्छ भन्ने सुसमाचार मानिसहरूलाई भन्न छाडेनन्। तिनीहरूले प्रत्येक दिन मन्दिरमा घर घरमा त्यसरी नै प्रचार गरे। त्यति नै बेला यही समयमै राजा हेरोदले मण्डलीका कतिपय मानिसहरूलाई सताउन थाले। हेरोदले याकुबलाई तरवारले मार्नु भन्ने हुकुम दिए। याकुब युहन्नाका भाइ थिए। हेरोदले देखे कि यहुदीहरूले त्यो मन पराए, यसकारण उनी अघि गए अनि पत्रुसलाई पनि पक्रे। यो घटना यहुदीहरूको निस्तार चाडको समयमा घटेको थियो। हेरोदले पत्रोसलाई पक्रेर जेलमा राखे। 16 जना सिपाहीहरूले पत्रोसलाई कडा नजरमा राखे। हेरोदले पत्रोसलाई निस्तार चारको पछि जनता समक्ष ल्याउने योजना गरे। यसैले उनले पत्रोसलाई जेलमा राखे। तर मण्डलीले पत्रोसको लागि परमेश्वरलाई लगातार प्रार्थना गरिरहे। पत्रोस 2 जना सिपाहीहरूका माझमा सुतिरहेका थिए। उनलाई 2टा साङ्गलाले बाँधिएको थियो। अरू सिपाहीहरू कैदखानाको रोकामा पहरा दिइरहेका थिए। यो रातको समय थियो। हेरोदले पत्रोसलाई भोलिपल्ट जनता समक्ष ल्याउन सोचिरहेथ्यो। अचानक परमप्रभुको स्वर्गदूत त्यहाँ उभियो। कोठा भिर प्रकाश चम्कियो। स्वर्गदूतले पत्रोसलाई एकपल्ट स्पर्श गरेर उनलाई बिर्साए। दूतले भने, चाँडो उफ। साङ्गलाहरू पत्रोसका हातहरूबाट सुल्किए। स्वर्गदूतले पत्रोसलाई भने, तयार भयो, तिम्रा जुत्ताहरू लगाऊ। पत्रोसले त्यसै गरे। दूतले भन्यो, तिम्रो वस्त्र लगाऊ र मेरो पछि लाग। तब स्वर्गदूत त्यहाँबाट निस्किए र पत्रोस पनि उनैको पछि लागे। पत्रोसले जानेनन् कि स्वर्गदूतले जे गरिरहेका थिए त्यो साँचो थियो। उनले सोचे कि उनले दर्शन देखिरहेछन्। पत्रोस र स्वर्गदूत पहिलो त्यसपछि दोस्रो पहरे चौकीहरू भएर निस्किए। तब तिनीहरू फलामको द्वार भएतिर पुगे, जसले तिनीहरूलाई सहरदेखि छुट्याएको थियो। त्यो प्रवेशद्वार तिनीहरूका निम्ति आफै खुलियो। त्यसद्वार भएर तिनीहरू बाहिर निस्के र एक खण्डको दूरी पार गरेर गए। त्यसपछि अचानक स्वर्गदूत अल्पिए। तब पत्रोसले के भएको थियो भनेर थाहा पाए अनि आफैलाई भने, अब मैले थाहा पाए कि यो वास्तवमा सत्य रहेछ। प्रभुले आफ्ना स्वर्गदूत पठाउनु भयो अनि मलाई हेरोदबाट बचाउनु भयो। यहुदीहरूले ममाथि केही अप्रिय घटना हुन्छ भनी सोचे होलान्, तर मलाई प्रभुले ती सबै कष्टहरूबाट मुक्त पार्नुभयो। कोरिन्थी, हामी यसरी कुरा गर्न सक्छौ किनभने ख्रिस्ट मार्फत परमेश्वरको अघि हामी मुक्त छौ। हामी भन्दैनौ कि कुनै पनि काम आफै राम्रो गर्न सक्छ। परमेश्वर नै शक्तिको स्रोत हुनुहुन्छ। जे हामी गर्छौ त्यो गर्न योग्य बनाउनुहुन्छ। नयाँ करारको सेवक बन्न परमेश्वरले हामीलाई योग बनाउनु भएको छ, योग्य बनाउनु भएको छ। यो नयाँ करार लिखित नियम हुन, यो आत्माको हो। लिखित करारले मृत्यु ल्याउँछ, तर पवित्र आत्माले जीवन दिन्छ। प्रभु आत्मा हुनुहुन्छ अनि जहाँ प्रभुको आत्मा छ त्यहाँ स्वतन्त्र हुन्छ। म क्रिस्टियन साइन्सर टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। आत्मा शक्ति, उपस्थिति र शक्तिद्वारा प्रतीक हो र पवित्र विचारहरूद्वारा प्रेम सम्पर्किँदा उहाँको उपस्थितिका यी स्वर्गदूतहरू जसमा सबैभन्दा पवित्र चार्ज हुन्छ मनको आध्यात्मिक वातावरणमा प्रशस्त हुन्छ र फलस्वरूप तिनीहरूका आफ्नै विशेषताहरू पुनः उत्पन्न हुन्छन्। तिनीहरूको व्यक्तिगत रूपहरू हामीलाई थाहा छैन, तर हामीलाई थाहा छ कि तिनीहरूका स्वभावहरू परमेश्वरको प्रकृतिसँग सम्बन्धित छन् र आध्यात्मिक आशीर्वादहरू यसरी टाइप गरिएको बाह्य तर व्यक्तिपरक विश्वास र आध्यात्मिक समझको अवस्थाहरू हुन्। एन्जिल्स, परमेश्वरका विचारहरू मानिसमा जान्छ। आध्यात्मिक अन्तर्ज्ञान शुद्ध र सिद्ध भलाइ शुद्धता र अमरताको प्रेरणा सबै दुष्टता कामुकता र मृत्युको प्रतिरोध। स्वर्गदूतहरू इथ्रिएलाई मानवहरू हुनन् तिनीहरूका पखेटाहरूमा पशु गुणहरू विकसित हुन्छन्, तर तिनीहरू स्वर्गीय आगन्तुकहरू हुन्। आध्यात्मिक भौतिक पिनियनहरूमा हुन् स्वर्गदूतहरू परमेश्वरबाट शुद्ध विचारहरू हुन्। सत्य र प्रेमले पखेटा हुन्छन्, चाहे तिनीहरूको व्यक्तिवाद जस्तो सुकै होस्। मेरा स्वर्गदूतहरू उच्च विचारहरू हुन्, केही चिहानको ढोकामा देखा पर्छन्, जसमा मानव विश्वासले आफ्नो मनमोहक पार्थिव आशाहरू गाडेको छ। सेतो औलाहरूले तिनीहरूले नयाँ र महिमापूर्ण भरोसालाई माथितिर हल्याउँछन्। जीवनको उच्च आदर्शहरू र यसको आनन्दहरू। स्वर्गदूतहरू परमेश्वरका प्रतिनिधिहरू हुन्। यी माथि उचालिएका प्राणीहरूले कहिले पनि आत्मा, पाप वा भौतिकतातर्फ डोर्याउँदैनन्, तर सबै असलको ईश्वरीय सिद्धान्तको लागि मार्गनिर्देशन गर्दछ, जहाँ हरेक वास्तविक व्यक्तित्व छवि वा ईश्वरको समानता भेला हुन्छ। यी आध्यात्मिक मार्गदर्शकहरूलाई गम्भीर ध्यान दिएर तिनीहरू हामीसँग बस्छन् र हामी अन्जानमा स्वर्गदूतहरू मनोरञ्जन गर्छौ। पुरानो नियमले स्वर्गदूतहरूलाई परमेश्वरको ईश्वरीय सन्देशहरू विभिन्न कार्यालयहरू नियुक्त गर्दछ। माइकलको विशेषता आध्यात्मिक बल हो। उहाँले पाप शैतानको शक्ति विरुद्ध स्वर्गको सेनाको नेतृत्व गर्नुहुन्छ र पवित्र युद्धहरू लड्नुहुन्छ। गेब्रियलसँग प्रेम सेवाको सधैँ उपस्थितिको भावना प्रदान गर्ने अझ शान्त कार्य छ। यी स्वर्गदूतहरूले हामीलाई गहिराईबाट बचाउँछन्। सत्य र प्रेम दुःखको गढीमा नजिक आउँछन्। जब बलियो विश्वास वा आध्यात्मिक बलले कुस्ती गर्छ र परमेश्वरको समझद्वारा विजयी हुन्छ, उहाँको उपस्थितिको गब्रिएलसँग कुनै प्रतिस्पर्धा छैन। असीम सदा वर्तमान प्रेम सबै प्रेम हो र त्यहाँ कुनै त्रुटि छैन, कुनै पाप रोग न मृत्यु। सूर्यको अनुहार बादलले राख्दा हाम्रो पृथ्वीमा कति थोरै प्रकाश वा तातो पुग्छ। त्यसो भए क्रिस्टियन विज्ञानलाई भौतिक ज्ञानको बादलहरू हटाउँदा मात्र देख्न सकिन्छ। जीवनलाई आत्मिक रूपमा सिकाउनु अघि पृथ्वीमा नश्वरहरूको लागि थोरै प्रकाश वा आनन्द छ। क्रिस्टियन विज्ञानको उचाइमा पुग्न मानिसले यसको ईश्वरीय सिद्धान्तको आज्ञाकारितामा बाँच्नु पर्दछ। यस विज्ञानको पूर्ण शक्तिको विकास गर्न संगीतको विज्ञानले जुटा स्वरहरूलाई सच्याओस् र ध्वनिलाई मिठो एक रूपता दिन्छ, त्यसरी नै शारीरिक इन्द्रियको विवादले आध्यात्मिक इन्द्रियको सामञ्जस्यलाई उपज दिनुपर्दछ। जसलाई भौतिक इन्द्रिय भनिन्छ त्यसले वस्तुको नश्वर अस्थायी भावनालाई मात्र रिपोर्ट गर्न सक्छ, जबकि आध्यात्मिक इन्द्रियले मात्र सत्यको साक्षी दिन सक्छ। भौतिक भावनाको लागि अवास्तविक वास्तविक हो जबसम्म यो भावना ईसाई विज्ञानद्वारा सुधारिएको छैन। आध्यात्मिक इन्द्रिय भौतिक इन्द्रियहरूको विरोधाभास, अन्तर्ज्ञान, आशा, विश्वास, समझ, फल, वास्तविकता समावेश गर्दछ। भौतिक भावनाले मन पदार्थमा छ भन्ने विश्वास व्यक्त गर्दछ। यो मानव विश्वास सुख र दुःख, आशा र भय, जीवन र मृत्युको एक भावनाको बीच एकान्तरण, नश्वर वा अवास्तविकको सिमाना बाहिर पुग्दैन। जब वास्तविकता प्राप्त हुन्छ जुन विज्ञानले घोषणा गरेको छ, आनन्द अब काल्पनिक खालको छैन, न त आशा दुःखा हो। संख्या र नोटहरू जस्तै आध्यात्मिक विचारहरू सिद्धान्तबाट सुरु हुन्छ र कुनै भौतिकवादी विश्वासहरू स्वीकार गर्दैन। आध्यात्मिक विचारहरूले तिनीहरूको ईश्वरीय उत्पत्ति, ईश्वर र अस्तित्वको आध्यात्मिक भावनामा लैजान्छन्। आत्माले समझ प्रदान गर्दछ जसले चेतनालाई बढाउँछ र सबै सत्यमा लैजान्छ। वचन र चैताले यसो भनिए, उच्चमा भएका परम प्रभु धेरै पानीको कोलाहल भन्दा हो समुद्रका शक्तिशाली छालहरू भन्दा शक्तिशाली हुनुहुन्छ। आध्यात्मिक ज्ञान आध्यात्मिक राम्रोको विवेक हो। एक उच्च र अधिक व्यावहारिक इसाई धर्म न्याय प्रदर्शन र बिरामी र स्वास्थ्यमा नसोरहरूको आवश्यकताहरूलाई पूरा गर्दै यो उमेरको रोकामा उभिएको छ। प्रवेशको लागि डक्याउँदै के तपाईँ स्वर्गदूतको लागि बोका खोल्नुहुनेछ वा बन्द गर्नुहुन्छ? सो नम्रताको शान्तमा आउँछन् जुन दिउँसो कुलपिता कहाँ वृद्ध भएर आएका थिए। सत्यले स्वतन्त्रताका तत्त्वहरू ल्याउँछ। यसको ब्यानरमा आत्मा प्रेरित आदर्श वाक्य छ। दासत्व समाप्त भयो। परमेश्वरको शक्तिले कैदीहरूलाई छुटकारा दिन्छ। कुनै पनि शक्तिले ईश्वरीय प्रेमको सामना गर्न सक्दैन। यो कथित शक्ति के हो जसले आफैलाई परमेश्वरको विरोध गर्दछ? यो कहाँबाट आउँछ? पाप रोग र मृत्युमा मानिसलाई फलामको साङ्लोले भाग्ने कुरा के हो जसले मानिसलाई दास बनाउँछ? त्यो ईश्वरीय सरकारको विरोध गर्दछ। सत्यले मानिसलाई स्वतन्त्र बनाउँछ। मानिसको अधिकारलाई बुझ्दै हामी सबै दमनको विनाशको पूर्वानुमान गर्न असफल हुन सक्दैनौ। दासत्व मानिसको वैध राज्य हुन्न। परमेश्वरले मानिसलाई स्वतन्त्र बनाउनु भयो। पावलले भने, म स्वतन्त्र जन्मेको थिएँ। सबै पुरुष स्वतन्त्र हुनुपर्छ। जहाँ प्रभुको आत्मा हुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। प्रेम र सत्यले स्वतन्त्र बनाउँछ, तर खराबी र त्रुटिले कैदमा लैजान्छ। क्रिस्टियन विज्ञानले स्वतन्त्रताको स्तर बढाउँछ र कराउँछ, मलाई पछ्याउनुहोस्। रोग पाप र मृत्युको बन्धनबाट बस्नुहोस्। येशूले बाटो देखाउनु भयो। संसारका नागरिकहरू परमेश्वरका सन्तानहरूको महिमित स्वतन्त्रता स्वीकार गर्नुहोस् र स्वतन्त्र हुनुहोस्। यो तिम्रो दैवी अधिकार हो। पौलले भने, आत्मामा हिँड र तिमीहरूले शरीरको अभिलाषा पूरा गर्ने छैनौ। दिलो होस् वा दिलो हामीले सिक्नेछौ कि मानिसको सीमित क्षमताको बन्धनहरू यो क्रमले बनाइन्छ कि आत्माको सट्टा शरीरमा, आत्माको सट्टा पदार्थमा बस्छ। मानिस ईश्वर आत्माको सहायक हो र अरू केही छैन। ईश्वरको अस्तित्व अनन्तता स्वतन्त्रता सद्भाव र असीम आनन्द हो। जहाँ प्रभुको आत्मा हुन्छ त्यहाँ स्वतन्त्रता हुन्छ। पहिलेका पुरातन पुजारीहरू जस्तै मानिस सबैभन्दा पवित्र स्थानमा प्रवेश गर्न स्वतन्त्र छ। परमेश्वरको क्षेत्र मानिसको सद्भाव र अमरता अक्षुण्ण छ। हामीले मानिसलाई भौतिक रूपमा सृष्टि गरिएको हो भन्ने विपरीत धारणाबाट टाढा हेर्नुपर्छ र सृष्टिको आध्यात्मिक अभिलेखमा हाम्रो नजर फर्काउनुपर्छ। जुन समझ र हृदयमा हिराको बिन्दुले र एक परीको कलममा कुदिएको हुनुपर्छ। मम्मी म्याकर मेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तीनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनोसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक यसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।